एक जेब में हाथ डाला तो देखा कोई पैसे नहीं, दूसरे में हाथ डाला उसमें भी कोई पैसे नहीं निकले। टैक्सी ड्राइवर से मुड़ के कहा कि अगर तुम्हारा कोई ऐसा मुसाफिर हो जिसके पास पैसे ना हो और तुम्हारी गाड़ी में हो तो तुम क्या करोगे? टैक्सी ड्राइवर ने कहा कि मैं सिर्फ मुड़ के उसको देखूंगा, घूरूंगा उसको। तो उसने कहा कि अगर मैं वही मुसाफिर हूं तो? उसने कहा कि एक बार देखा और कहा कि अच्छे आदमी लग रहे हो, पहुंचा दूंगा तुम्हें। तो हमारी भी यही दुआ है कि खुदा बीच बियाबान में है, रास्ता भी बहुत लंबा है, कहीं हमें रास्ते में न छोड़ देना, कहीं तक मुझे ज़रूर पहुंचा देना। प्रोग्राम सोबो ज़िंदगी में खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन, आपकी खिदमत में सलाम अर्ज़ करता हूँ और खुश आमदीद कहता हूँ आपको प्रोग्राम सोबो ज़िंदगी में। एक बहुत ही अज़ीज़ दोस्त हमारे यहाँ मौजूद हैं, काफ़ी दिनों के बाद हमारी मुलाकात हो रही है। खुर्रम भाई, अस्सलाम वालेकुम।
मैं भी आपकी खिदमत में सलाम अर्ज़ करता हूँ, अपने प्यारे प्यार नाज़रीन की खिदमत में भी सलाम अर्ज़ करता हूँ। और बहुत शुक्रिया कि आपने अज़ीज़ दोस्त कहा और अपने अज़ीज़ दोस्त को याद रखा आपने। जी बहरहाल नाज़रीन मुझे जो है परसों से तहमुल करने की कोशिश कर रहे हैं, बर्दाश्त करने की कोशिश कर रहे हैं बहरहाल। और उम्मीद करता हूँ कि बिल्कुल खैर खैरियत से होंगे, आप लोग बिल्कुल ठीक ठाक होंगे। प्रोग्राम में हसन ने आपको खुश आमदीद कह दिया, मैं भी आपको खुश आमदीद कहता हूँ और उम्मीद करता हूँ कि आज एक खूबसूरत सा प्रोग्राम आप लोगों की खिदमत में हम पेश करेंगे।
इंशाल्लाह हमारी भी यही दुआ है, बहुत सारी चीज़ें हम नाज़रीन के लिए तैयार करके लाए हैं। मुहर्रम उल हराम का महीना चल रहा है और इस सिलसिले में मजालस आज़ादारी का सिलसिला तो खैर पहली मुहर्रम से शुरू हो गया था और जारी रहेगा। इस सिलसिले में कई बहुत ही अहम नुकात और बाज़ दिलचस्प नुकात आपकी खिदमत में पेश करेंगे, तो आज का प्रोग्राम आप लोग ज़रूर देखिएगा। और एक तो यानी मैं यही बता दूं कि जो मुख्तलिफ खाने हम लोग देते हैं, खुर्रम आपको वैसे बेहतर यकीनन मालूम होगा
जी
कि हम लोग नज़र की सूरत में या
न्याज और
बहरहाल वहाँ न्याज जो होती
जी
है उसकी सूरत में हम लोग जो देते हैं लोगों को, उसके यकीनन इमाम हुसैन अलैहिस्सलाम के नाम पर दे रहे हैं। खुलूस तो वो तो पहली
है
मंजिल है,
बिल्कुल
लेकिन और यकीनन मौजूद होगा, लेकिन उसमें जो उसके उसूल होते हैं, किस तरह से खाना हम लोग पेश करें, जो
सही
यकीनन एक तरफ तो खुदा कबूल करे, दूसरी तरफ ये कि वाकई एक साफ़ सुथरे तरीके से, थोड़े
बिल्कुल
बहुत टिप्स मैंने तैयार किए हैं इस
बहुत
सिलसिले
अच्छा
में।
काम किया आपने। बिल्कुल ये बड़ी ज़रूरी एक चीज़ है कि भाई हर चीज़ का एक तरीका होता है, ख़ास तरीका, उस चीज़ को आपने जो है उसी के हिसाब से
यकीनन
अदा करना होता है उसको। सिर्फ मैं ये बताता चलूँगा, हमारे जैसे कि हमारे प्यार नाज़रीन को पता है कि हमारा हफ्ते का मौजू जो है वो आज़ादी और हुर्रियत चल रहा है, इस पर भी इंशाल्लाह आप लोगों से बात रहेगी और आप लोग भी हमारे से बात करते रहें आज़ादी और हुर्रियत के बारे में। फेसबुक हसन के हाथ में है और यानी पूरा जो फेसबुक है हसन ने हाथों में समेटा हुआ
बिल्कुल,
है और
हाँ,
जो पेज है
फिलहाल तो
फेसबुक का।
हमारे ही हाथ में।
जी
और इंशाल्लाह नाज़रीन आपकी खिदमत में आज का भी प्रोग्राम कोशिश करेंगे बेहतरीन, बेहतर से बेहतर तरीके से पेश करें। चलते हैं, एक ब्रेक लेते हैं जिसके दौरान आप पता लगा सकते हैं कि कैसे हमसे रابطہ किया जा सकता है। ईमेल, फेसबुक, टेलीफोन लाइन, ये सारी चीज़ें आपकी खिदमत में हैं ताकि आप हमसे रابطہ बरकरार कर सकें। मुख्तलिफ लोगों से इस दौरान मुलाकात भी हुई मजालस अज़ा में, और बहरहाल आपके जितने आप लोगों ने इस सिलसिले में अपने ख्यालात का इजहार किया था उस पर हम कोशिश करेंगे भरपूर तरीके से अमल करें। और खुर्रम बहुत खुशी की बात है कि बहुत सारे लोग हम लोगों का जो प्रोग्राम देख रहे हैं पसंद कर रहे हैं, अल्हम्दुलिल्लाह, इसका मतलब है कि हम लोग सही रास्ते पर कम से कम गामजन हैं।
बिल्कुल
अब इंशाल्लाह
कोशिश कर रहे हैं अपनी के जो है एक अच्छा
कोशिश,
प्रोग्राम
हाँ
पेश कर।
कम से कम हम
अच्छा
लोग
हसन,
यही।
एक जो जल्दी से एक चीज़ जो मेरे जहन में थी और आज़ादी और हुर्रियत पे हम लोग कल परसों से बात कर रहे हैं, सोच की आज़ादी के बारे में अभी तक जो है हमने को बात नहीं की। आज़ादी जो है हम जो मोहताज हो जाते हैं कभी कभार दूसरी कौमों के, दूसरी सकाफ़तों के, ये ऐसा क्यों हो जाता है? अगर
हम
मिसाल
अपने खुद अपनी सकाफ़त को पहचानते नहीं, उसकी असल वजह ये है खुर्रम।
सही
और उसमें जब हम लोग मुतासिर किसी से हों तो अंदर एक, चाहे जिस चीज़ में हो, चाहे मुस्बत हो चाहे मनफी हो,
जी
अंदर आदमी खोखला होता है
सही
कम
है
से कम उस, हो सकता है बाकी चीज़ों, बहुत पढ़ा
चीज़ों में
लिखा
ना
इंसान हो,
लेकिन इस चीज़ में
लेकिन उस चीज़ में, उस ख़ास चीज़ में अंदर से वो खाली, एक खालीपना महसूस करता
एहसास
है,
होता है
तो
कि कुछ
उसको,
नहीं है
हाँ कुछ
मेरे
नहीं है,
पास।
या बहरहाल सीख, ये एक तरफ से अच्छी चीज़ है, लेकिन अगर गलत रास्ते पे लगा दिया जाए,
ठीक है
यानी रास्ते का अगर गलत इंतखाब कर दिया जाए, तो
जी
ये बहुत ही नुकसानदेह भी साबित हो
बिल्कुल,
सकती है एक
क्योंकि
चीज़।
मैं हमेशा, मेरे लिए बड़ी एक जो है सवाल रहा है कि हमारे जो शर्की ममालिक हैं उनमें एक लिबास जो है उनका बहुत खूबसूरत किस्म के और सकाफती किस्म के लिबास हमारे मुख्त इलाकों में पहने जाते हैं,
लेकिन होते थे,
बिल्कुल रवायती लिबास होते हैं। लेकिन अब कुछ ऐसा होता जा रहा है कि यूरोप साइड पे या अमेरिका साइड पे कोई लिबास जो आता है दुकान में और वो कहीं ना कहीं से यहाँ पर हम लोग उसको देख लेते हैं, तो वो उस लिबास को अपनाने की कोशिश की जाती है, हालांकि उसमें सकाफत नाम की उसमें शर्म और हयात, वो चलो उसमें उसके बारे में बहस ना ही करें तो बेहतर है, लेकिन उसमें सकाफत नाम की कोई चीज़ ही नहीं है, या ना उस पर कोई कढ़ाई हुई हुई है, ना उस पर किसी चीज़ का।
सबसे बड़ा मसला है कि उसमें कपड़े नाम की कोई चीज़
बिल्कुल
नहीं है।
जो कपड़ा है वो सबसे ज्यादा जो महदूदियत है उसमें, वो कपड़े की वो मैंने कहा, वो शर्म हया की तो अलहदा मसला, लेकिन ये कि इतने खूबसूरत जो कपड़े हम लोगों के जो बनाए जाते हैं, बुने जाते हैं, उन पर कढ़ाई की जाती है, उसको छोड़ के और दूसरी तरफ जाना। बहरहाल आपने जवाब
जैसे यानी कहा आपने, ये बहुत ही अहम नुकता है कि अंदर से माफ़ कीजिएगा, जब यानी आज़ादी अंदर से महसूस ना हो रही हो तो ये इस जगह पर बहुत मनफी
सोच की
उसका रद्द अमल सामने आ सकता है। वैसे ये ऐसा मौजू है कि जिसके ऊपर हफ्तों बहस की जाए तो कम है। इंशाल्लाह नाज़रीन आप हमारे साथ रहिएगा। आप मेहमान के बारे में आप बताएं।
जी डॉक्टर नादरा दादार हमारे साथ इंशाल्लाह कुछ टाइम के बाद हमारे साथ स्टूडियो में मौजूद होंगी। हेपेटाइटिस के बारे में बात करी है कुछ अरसे से, उसी के बारे में जो है बात आज भी हम लोग इंशाल्लाह करेंगे।
तो इंशाल्लाह गुफ्तगू हम लोग की जारी रहेगी और प्रोग्राम इस वक्त 6:38 हो रहे हैं, तो चलते हैं एक ब्रेक लेते हैं, उसके बाद डॉक्टर नादरा दादार आपकी खिदमत में रहेंगी और उनके गुफ्तगू से हम लोग मुस्तफ़ीद होंगे। जी नाज़रीन आपने बहुत ही खूबसूरत ज़रीह भी देखी और इमाम मूसा काज़िम अलैहिस्सलाम के बेटों में से एक बेटे की, और जो एक चीज़ मैं ज़रूर आपको बताना चाहूँगा वो इस हवाले से है कि यानी अगले प्रोग्राम इंशाल्लाह आपकी खिदमत में मैं पेश करूँगा। आज ही मैं पढ़ रहा था सुबह को और इत्तेफाक़ से उस पर नज़र पड़ गई, उस्ताद फर्शियान जिन्होंने इमाम रज़ा अलैहिस्सलाम और इमाम हुसैन अलैहिस्सलाम के ज़रीहे मुबारक जो है वो उसकी डिज़ाइनिंग और पूरी तैयारी के वो कह सकते हैं कि चीफ रहे हैं, उनका एक इंटरव्यू छपा था, वो इंशाल्लाह आपकी खिदमत में पेश करूंगा कल या परसों। बहरहाल बहुत ही दिलचस्प चीज़ थी और दिलचस्प उसमें नुकात मौजूद थे, तो वो मैं इंशाल्लाह आपकी खिदमत में ज़रूर बताऊंगा। अभी इस वक्त डॉक्टर दादार हमारे साथ मौजूद हैं स्टूडियो में, तो चलते हैं गुफ्तगू का आगाज़ करते हैं उनसे। मैं आपकी खिदमत में सलाम अर्ज़ करता हूँ।
सलाम सलाम सब नाज़रीन पर, और इस अय्याम में जो लोग इमाम हुसैन अलैहिस्सलाम और उनके दोस्तों और उसके ख़ानदान के तहज़ियत कर रही हूँ और उसमें तहज़ियत कहती हूँ, इंशाल्लाह के जो लोगों ने इस मौके पे वो शिरकत करते हैं सारे ज़रियों पर या बारगाहों में, उन लोगों के दुआओं में और तमाम सारे वो अल्लामिया कबूल करें।
जी सलाम अर्ज़ करता हूँ डॉक्टर साहब आपकी खिदमत में भी, बहुत बहुत शुक्रिया आपने जो है हमारे जितने आज़ादार हैं उनके लिए दुआ की। बहरहाल डॉक्टर साहब हमारा जो मौजू चल रहा था हेपेटाइटिस के बारे में चल रहा था और आपने बी जो है हेपेटाइटिस बी जो है उसको ख़त्म कर लिया था, और अब जो है हम अगला जो हेपेटाइटिस बनता है वो हमारा जो है सी बनता है, उसके बारे में जो है बात करेंगी। तो जी हेपेटाइटिस सी क्या है डॉक्टर साहब?
हेपेटाइटिस सी वो भी एक इन्फेक्शियस डिजीज़ है, यानी कि वो उसके जरसूमें जो है वो भी हेपेटाइटिस सी वायरस है, उनको भी जीनोटाइप होती है, यानी तकरीबन 1 से 7 फरक टाइप होती है, कि इसी वजह से वो इसके ट्रीटमेंट भी फ़र्क पड़ता है।
यानी वायरस की 7 किस्में हैं हमारे पास।
सात आठ जी जी सो ये है कि उसके अलामत जो होते हैं, सबसे पहले उसके किस तरीके से एक इंसान को हेपेटाइटिस सी हो जाते हैं।
जी
चूँकि हेपेटाइटिस सी कहते हैं, यानी हेपेटाइटिस यानी कि वो जिगर के में जो सोजिश पड़ जाती
है, वरम जो सोजिश
होते हैं, इसमें ये होती है रूट, सबसे पहले वो अगर इन्फेक्टेड ब्लड हो, यानी किसी के खून में ये जरसूम चले जाएंगे,
ठीक है,
और वो कैसे जाते हैं, सबसे पहले ये कि ना कि वो इन्फेक्टेड पर्सन जो है, जो कि वो भी किसी और तरीके से, यानी जरसूम वो खून के ज़रिए से,
ठीक है,
हैंडलिंग अगर हो जाए, किसी को ब्लड ट्रांसफ्यूजन या ऑपरेशन हो जाए,
ठीक है,
ये जरसूम जो खून में चले जाते हैं, और ख़ास मेज़बान जो ये जरसूम के हैं वो है जिगर,
जिगर
लेवर जो
है
उसमें चले जाते हैं। दूसरा ये है कि वो अगर वो ऑपरेशन हो जाए,
सही,
ख़ास तौर पर जो आजकल के वो ट्रांसप्लांट होते हैं, यानी कि اعضا یا جو ارگنز جو ہے وہ ٹرانسپلانٹ کرتے ہیں, وہ اگر بھی انفیکٹڈ ہو خاص طور پر جگر پہ
جی,
یہ پھر بھی اس کا اثر ہوتے ہیں.
اچھا ڈاکٹر صاحب معاف کیجیے گا, یہاں پر میں پوچھتا چلوں آپ سے کہ ہم لوگ جو ہیں ڈسپینسری میں جا کے انجیکشن لگوا لیتے ہیں, یا کچھ آپریشن تھیٹر ایسے ہیں جہاں پر دیکھا جاتا ہے کہ وہ اس میں کچھ کسی چیز کو
یعنی کہ اسٹرلائزیشن نہیں ہوتا
جی,
اسی وجہ سے وہ اگر پری میڈیکل فرض کر ڈینٹسٹ کے پاس خاص طور
پر ڈینٹسٹ کے پاس بھی
جو لوگوں نے وہ آج کل اس طرح کو بتائیے, بی بی میں نے یہ عرض کیا کہ اگر وہ ٹیٹو کے لیے چلے جاتے ہیں, آج کل کافی فیشن ہو گئے کہ آئی برو کے لیے, ہون کے لیے اور جسم کے اوپر وہ نقش و نگار کے لیے وہ ٹیٹو کر رہے ہیں, وہ اوزار اگر اسٹریل نہ ہو یعنی ڈس انفیکٹڈ نہ ہو یا ڈاکٹر خود انفیکٹڈ ہو اسی دوران جب آپریشن کرتے ہیں, یا اگر ڈینٹسٹ ہے وہ اگر دانت میں کوئی آپریشن کرے مسوروں پر خاص طور پر, پھر یہ جرثوم اندر جا سکتے ہیں.
ٹھیک ہے,
سب سے اہم جو یہ روٹ ہوتی ہے سیکشوال ایکٹ ہوتی ہے, یعنی یہ کہ اگر وہ جو جنسی روابط جو ہے
جی بالکل
وہ ملٹی پارٹنر ہو, یعنی کہ ایک فرض کرے ایک انسان وہ دو تین فرق لوگوں کے ساتھ یہ یعنی فیملی جو اسٹائل سے وہ ہٹ کے
جی
یہ پھر بھی خطرہ ہوتے ہیں, اور خاص طور پر یہ جو اوورسیز وہ چلے جاتے ہیں آ جاتے ہیں یہ بھی اس میں خطرہ ہی بن جاتے ہیں.
اوورسیز سے مراد آپ کی یہ ہے کہ جو لوگ مثلا کام شام کے لیے دوسرے ممالک
میں جاتے ہیں, پھر ان لوگوں کے روابط پھر بھی وہ ہے جنسی روابط خاص طور پر یہ فرق پڑتا ہے, یا وہی وہاں پہ چلے جاتے ہیں آپریشن ہو جاتے ہیں
ٹھیک ہے,
یا بلڈ ٹرانسفیوژن اگر ان لوگوں کو لگ جائے
ٹھیک ہے,
پھر یہ بھی اس کے خطرے کو.
اس کا مطلب ہیپاٹائٹس سی جو ہے وہ جنسی روابط سے بھی پھیلتا ہے.
جی جی بالکل, اور اگر ماں وہ ہیپاٹائٹس کے شکار ہو پھر یہ پری نیٹل یعنی حمل کے دوران اپنا بیبی کو بھی یہ انتقال کر سکتے ہیں.
ٹھیک ہے, لیکن ویسے جو ہے بچے میں ٹرانسفر نہیں ہے, لیکن
عام طور پر یہ مین یعنی جو روٹ ہے وہ ہے کہ اگر وہ نیڈل کے ذریعے سے فرض کر ایڈکٹ ہوتی ہیں
ٹھیک ہے
یا یہ کہنے کہ وہ اسی طرح آپ نے فرمایا کہ وہ ڈسپینسری میں جاتے ہیں, بخار ہے مجھے انجیکشن لگوائے, کمر میں جسم میں درد ہوتی ہے, وہ سوئیاں بعض ڈسپینسریوں میں ہم نے دیکھا ہے, خاص طور پر میں نے پاکستان میں چون زیادہ تر رہ چکی ہوں, وہاں پہ یہ ہے نا کہ وہ ڈسپوزیبل سرنجز استعمال, ڈسپوزیبل سرنجز کا مطلب یہ ہے نا کہ ایک بار استعمال کر وہ پھینک
دیں ٹھیک ہے,
وہ بعض اوقات وہ پھینک دیتے وہ کرش نہیں کرتے اس کو یعنی ضائع نہیں کرتے, نیڈل کو نہیں توڑ دیتے, پھر وہی نیڈل کو تھوڑا سا نیم گرم پانی میں ڈال دیتے, ہاں وہ اسٹریل ہو گئے, یا نیم گرم پانی میں اسٹریل نہیں ہوتا, پھر وہی نیڈل جو ہے یا وہی سرنج جو ہے نا دوسرے لوگوں کے استعمال, یا یہ کہتے ہیں آپ سرنج لے کے رہے, وہ مثلا میں خود جا کے وہ خرید کے چلو مجھے
جی جی
وہ اندر جا کے نا وہ سرنج کو یوز نہیں کرے دوسرے سرنج, یہ بہت زیادہ خطرہ.
بڑی عجیب بات ہے ڈاکٹر صاحب, اس پہ اور بھی بات کریں گے. اور جو ایک بڑی دلچسپ چیز ہے وہ یہ ہے کہ میں نے بہت کم ہاسپٹلز میں دیکھا ہے کہ جو نیڈل کرش کرنے کا جو ڈیوائس ہوتا ہے وہ ہاسپٹل میں موجود ہی نہیں ہے. اس پہ بات کریں گے ڈاکٹر صاحب, لیکن یہاں پر جانا ہے ہم نے تھوڑی دیر کے لیے حسن کے پاس, اور دیکھتے ہیں حسن ہمیں کہاں لے کے جائیں گے, اور اس پر دوبارہ ہم بات کریں گے آپ کے ساتھ.
بہت بہت شکریہ, یقیناً ہماری یعنی آپ لوگوں کی گفتگو ناظرین کے لیے مفید ثابت ہو رہی ہوگی. چلتے ہیں ناظرین ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. جی ناظرین آپ ملاحظہ فرما رہے ہیں پروگرام صبح و زندگی, 6:55 ہو رہے ہیں تہران کے وقت کے مطابق. چلتے ہیں خرم بھائی کے پاس اور وہ اپنی گفتگو کا سلسلہ جاری رکھیں گے.
بہت شکریہ حسن. حسن آپ نے جو ہے یہ جو ابھی ہم نے جو ہے ہندوستان سے جو ہے کلپ اپنے ناظرین کو دکھایا, یہ اس کی جو ایک بڑی اہم وجہ تھی وہ یہ تھی کہ کچھ جو لوگ صبح ناشتے میں جن کو بھوک نہیں لگتی نا, یہ ہم دکھاتے ہیں تاکہ ان کو بھوک لگ جائے. بہرحال یہ ہے کہ
بعض لوگوں کی ویسے بھوک اس میں خراب بھی
اڑ جائے بھوک اس کو دیکھ کے.
بالکل,
بہرحال یہ ہے کہ ہم بات کر رہے تھے ہیپاٹائٹس سی کے بارے میں ناظرین, اور ہیپاٹائٹس سی میں جو ہے انجیکشنز وغیرہ کا جو رول ہے اس کے بارے میں بات ہو رہی تھی. جی ڈاکٹر صاحب, انجیکشن کرش کرنا, تھوڑی سی ہم جو ہیلتھ پروفیشنل جو ہیں ان کے بارے میں بھی بات کر لیتے ہیں اور ان کو بھی تھوڑا سا بتا دیتے ہیں. بہرحال ان کو پتہ تو ہوگا, لیکن یہ ہے کہ ایسا کیوں نہیں ہوتا, اور کیوں نہیں جو ڈاکٹرز وہاں پر کام کر رہے ہیں یا جو عملہ وہاں پر کام کر رہا ہے وہ کیوں نہیں کہتا کہ جو نیڈل کرشر ہے وہ لایا جائے, اسی طرح پھینک دیا جاتا ہے. اور پھر ایک اور چیز بھی جو ہے ڈاکٹر صاحب وہ یہ ہے کہ جو خاص لفافے ہوتے ہیں جن میں آپ نے جو ہے ہاسپٹل کا جو کچرا ہے وہ ڈالنا ہوتا ہے, اور دو تین قسم کے ہوتے ہیں, ایک یلو کلر ہوتا ہے, ایک ریڈ کلر ہوتا ہے, ایک کالا ہوتا ہے, اس کا استعمال بھی کہیں دیکھنے میں نہیں ملتا.
یہ ہیلتھ ڈپارٹمنٹ کی طرف سے اگر ہم انگلی اٹھائیں پھر یہ بھی ان لوگوں کو بھی ناراضی ہوگی. اس میں خاص بچت ہوتی ہیں, لیکن بعض ہسپتالوں میں ہے یہ
سسٹم، بعض میں تو بالکل،
اور لیکن یہ زیادہ تر لوگ ہسپتالوں میں، پرائیویٹ ہسپتالوں میں یا بڑے بڑے ہسپتالوں میں ایسے ہے، لیکن میجورٹی جو لوگ ہیں وہ جاتے ہیں
سرکاری ہاسپٹل،
سرکاری ہاسپٹل نہیں، سرکاری ہسپتالوں بھی آپ برا مت مانیں،
ٹھیک ہے،
سرکاری ہسپتالوں میں اس طرح میں گنگرام میں کام کر چکی ہوں،
ٹھیک ہے،
اور وہاں بھی لاہور میں یہ چیز ہمارے پاس تھے، سروسز ہسپتال میں بھی یہ تھے، لیکن یہ جو چھوٹے چھوٹے کلینک ہوتی ہیں،
کلینکس وغیرہ، ٹھیک، صحیح،
خاص طور پر میٹرنٹی کلینک ہوتی ہیں، یعنی کہ اس طرح کے بچے بچے کے وہ کلینک ہوتی ہیں،
لیبر کے، ٹھیک ہے،
وہ ایسے آفیشیل ان آفیشیل یا الیگل کیسز میں ہوتے ہیں، خاص طور پر وہاں پہ، اور اکثر یہ ہے کہ لوگوں کو یہ شوق ہے کہ اگر کوئی کمزوری ہے نا فتح وہ ڈرپ لگانے، ڈرپ لگانا ہے یا انجیکشن لگوانا ہے، بے شک وہ رنگ برنگی انجیکشن لگ جائیں، لیکن لوگوں کو ہم اویئرنیس دینا چاہتے ہیں کہ ہمارے سامنے وہ سرنجز کھول کے لگا دیں، یہ نہیں کہ وہ اندر چلے جائیں کمپاؤنڈر وہاں سے لے کے لائیں،
لیکن ڈاکٹر صاحب دیکھیں،
اور وہ ڈسپوز کرنے کے لیے آپ، وہی بات ہوگی نا کہ اگر وہ چھوٹے چھوٹے وہ کلینکوں میں ہیں، کیونکہ ان کو وہ یہ چیزیں منگوانا اور بعد میں ڈسپوز کرنا،
ٹھیک ہے،
ڈسپوز کرنے کے وہ باہر نکالیں گے، پھر وہ جو ردی والا آتے ہیں
وہ لے جائے گا،
اس کو نکالیں گے شاپر میں کیا ہے وہ نکال کے، پھر
تقریباً
10 سال پہلے ایسے ہوا تھا لاہور میں کہ کافی وہ سرنجز جو مارکیٹ میں ہیں وہی یوز سرنجز تھے کہ دوبارہ ری پیک کر کے وہ مارکیٹ میں بھیجا، پھر بعد میں سارا اناؤنس ہو گیا کہ مثلا فلاں کمپنی کے وہ یہ سرنجز استعمال ہو جائیں،
ٹھیک ہے،
دوسروں کا استعمال، ایسے ہوتے ہیں وہ سرنج کھول دیتے ہیں، وہ نیڈل جو ہے نا کھینکنگ تھی، یعنی کہ وہ بالکل راف تھے، وہ اندر ہی نہیں جاتے تھے، سو یہ تھوڑا سا ہمارے لوگوں کو وہ تھوڑا سا اویئرنیس ہونی چاہیے، دوسرا کہ وہ لوگ ایسے کام کرتے ہیں، یہ 1 روپیہ 2 روپیے کی بات ہوگی لیکن لوگوں کے زندگی کے خطرے ڈالنے میں، اور ہیپاٹائٹس سی کے بارے میں اس کے علامات میں آپ کو اگر ٹائم ہو بتا دوں، علامات یہ ہے نا کہ 1-2 ماہ پہلے یعنی کہ کوئی خاص تشخیص نہیں ہو سکتا ہے، مریض کو بھی پتہ نہیں چلتا ہے، لیکن جب شروع شروع میں یہ ہوتا ہے کہ کمزوری محسوس کرتے، تھکاوٹ، دل نہیں کرتے کھڑے ہونا، کام کرنا، یعنی 1-2 ہفتے میں ایسے ہوتے ہیں، پھر اس کے بعد یہ ہوتا ہے کہ جوڑوں میں درد محسوس کرتے ہیں، بعض لوگ کہتے ہیں تھکاوٹ ہے، یا کہتے ہیں مثلا میں نے کوئی وزنی چیزیں
اٹھائی
ہے، ایسے چیزیں، پھر اس کے بعد یہ ہوتا ہے کہ تقریباً 1-2 ہفتے اس کے بعد، یعنی 2 مہینے پہلے کچھ اندازہ ہی نہیں ہوتا کہ یہ تقریب کہاں پہ ہوتے ہیں،
ٹھیک ہے،
بعد میں یہ ہوتا ہے کہ وہ جگر میں سوزش ہو جاتے ہیں،
ٹھیک ہے،
پھر یعنی کہ انفلامیشن ہو جاتے ہیں،
ٹھیک ہے،
پھر یہ درد محسوس کرتے ہیں، پھر بعد میں وہ یرکان یعنی کہ اپنے شکل دکھا رہے ہیں، وہ ایسے ہوتے ہیں کہ پھر آنکھوں کے اندر جو سفید پیلا پن بن جاتا ہے،
ٹھیک ہے،
پھر یہ ہونٹ میں تقریباً پیلا ہوتا ہے، زبان کے نیچے پیلا رنگت ہوتی ہے، جلد میں اگر وہ ڈارک اسکن کو بہت دیر پتہ چل جاتا ہے، لیکن پیشاب میں وہ اس طرح کا پیپسی کلر یا ڈارک کلر پیشاب ہو جاتے ہیں، پھر بعد میں پخانے جو ہیں نا بالکل کلے کلر یعنی سفید رنگ کے آنے شروع ہو جاتے ہیں،
ٹھیک ہے،
بے شک وہ پیشاب جو ہے نا وہ ڈارک کلر میں ہو جاتے ہیں لیکن پخانے جو ہیں نا وہ وائٹ،
ٹھیک ہے،
یہ اس میں علامت اس وقت ہوتی ہے کہ پھر لوگ ڈاکٹروں کے پاس چلے جاتے ہیں،
ٹھیک ٹھیک، ڈاکٹر صاحب اسی بات کو آگے چلائیں گے انشاءاللہ، چلتے ہیں حسن کے پاس اور دیکھتے ہیں وہ ہمارے لیے کیا لے کے آئے ہیں ایل سی ڈی پہ، اور جی حسن
بہت بہت شکریہ خرم، ایک چیز میں بتاتا چلوں کہ اس حوالے سے جو نیڈل کرشرز کے آپ نے بارے میں بات کی، میں ابھی 2 ہفتے پہلے اس کے بارے میں پڑھ رہا تھا کہ امریکہ جہاں پہ کہا جاتا ہے کہ ڈاکٹروں کی جنت اور مریضوں کا جہنم کہا جاتا ہے اسے، یعنی مالی لحاظ سے بھی، تو وہاں پر بتایا جاتا ہے تقریباً 15% اسپتالوں میں جو وہاں پہ یعنی اکثریت یعنی جو خصوصاً جو جنوبی حصے ہیں جہاں زیادہ امیر اسپتال مانے جاتے ہیں،
اچھا،
وہاں پہ نیڈل کرشرز موجود ہی نہیں ہیں،
اچھا،
یہ بات میں کر رہا ہوں اس جگہ پہ جگہ کی جہاں بظاہر یہ ہے کہ بہت زیادہ پیش رفتہ ملک ہے، تو میں اس کے حوالے سے انشاءاللہ اور چیز آپ کی خدمت میں بتاؤں گا، لیکن اس سے پہلے محرم کے حوالے سے آپ نے دیکھا ہوگا کہ مختلف جگہوں پر بہت زیادہ زبردست تیاریاں ہوتی ہیں اس حوالے سے کہ آپ کیسے امام حسین کی خدمت میں اپنی عقیدت پیش کریں اور اس یعنی عقیدت کو دوسروں کی مدد کرنے میں یا ان کو فائدہ پہنچانے میں یا کوئی چیز پیش کرنے میں یعنی آپ دکھائیں اس عقیدت کو، تو مختلف ذریعے ہوتے ہیں اس کے، بعض جو ہیں لوگ مختلف کھانے تقسیم کرتے ہیں، بعض جو ہوتے ہیں آپ سڑک کے کنارے آپ دیکھ سکتے ہیں شربت بٹ رہا ہوتا ہے، سبیلیں لگی ہوتی ہیں، اور اس کے علاوہ کھانے دیے جا رہے ہوتے ہیں مختلف وقتوں پر کہ آپ کو یعنی 10 دن میں
ये हम कह सकते हैं बहुत सारी जगहों पर जहाँ मुहिब्बीन अहले बैत मौजूद हैं, शायद कह सकते हैं कोई भूखा रही नहीं रह सकता, क्योंकि वहाँ माशाल्लाह इतना इंतज़ाम होता है कि हर एक जो है भरपूर तरीके से अपना पेट भर सके, और कम से कम सिर्फ यानी पेट भरने के हद तक नहीं बल्कि अपनी ज़हनी सलाहियतों को भी बेहतर कर सके इस ज़रिए, क्योंकि कहा जाता है कि गुरबत जो है वो ख़ुद बायस कुफ्र भी हो जाती है, बहरहाल अहादीस सिलसिले में मौजूद हैं। तो अगर यकीनन किसी का पेट भरना, किसी भूखे का खुसूसन पेट भरना बहुत अहम है। इस ज़रिए बहुत सारी आपने देखी होंगी चीज़ें जो काम खसूसी तौर पर किए जाते हैं हिंदुस्तान में बाज़ जगहों पे, तो मैंने ये भी सुना है कि हत्ता प्रेशर कुकर्स और हत्ता फ्रिज, या एक दो केसेस में मैंने सुना था कि एक किसी बुजुर्गवार ने एक काम जो किया था वो ये था कि गरीबों में कुछ प्लॉट्स बांट दिए थे ज़मीन के, बहुत ही अहम काम उन्होंने किया था। लेकिन तेहरान में एक जगह है, और सिर्फ तेहरान के हद तक महदूद नहीं है बल्कि तेहरान के, ईरान के कई शहरों में हमने सुना है इसके बारे में कि आपके जो मुख्तलिफ इमामबाड़े होते हैं या मुख्तलिफ मसाजिद जो होती हैं, मुख्तलिफ मुहर्रम की शबों में एक काम उनका ये हो जाता है कि बहरहाल मुख्तलिफ तकरीरें सुनाई आपको सुनने को मिलती हैं, उनके लाउड स्पीकर्स मौजूद होते हैं, एम्पलीफायर्स मौजूद होते हैं, या पूरा साउंड सिस्टम उनका जो मौजूद होता है, कुछ तकनीकी उसमें ख़राबियाँ आ जाती हैं। अब इसको दूर करने के लिए इन शबों में खुसूसन ज़्यादातर दुकानें बंद हैं, तो क्या किया जाए? तो हाज रहीम नाम के जुनूबी तेहरान में एक साहब हैं जो इससे पहले फ़िज़िक्स के टीचर भी रह चुके हैं यहाँ के जो तालीमी निज़ाम है उसमें, उन्होंने ये काम किया कि वो मुहर्रम के दौरान यानी मुहर्रम के खुसूसन शुरू के 10 दिन और फिर अरबईन और दीगर जो मजहबी कह सकते हैं कि दिन आ जाते हैं या खुसूसी जो तारीखें होती हैं उसमें उनका काम ये रहता है कि शाम 24 घंटे की उन्होंने एक दुकान खोले रखी है इस दौरान, और उनका काम ये रहता है कि जो कोई उसका एम्पलीफायर ख़राब हो गया है या मिसाल के तौर पर स्पीकर, लाउड स्पीकर है, माइक्रोफोन है, ये सब ख़राब हो गया है, वहाँ पर आए और अपने माइक्रोफोन को ठीक करवा ले। उन्होंने एक काम जो किया, यहाँ पे एक ख़ास यानी लफ्ज़ जो इस्तेमाल होता है कहा जाता है सलवाती, यानी आके अपने ये काम जो है आप एक सलवात भेजें और करवा लें, यानी उसके कह सकते हैं जो आपको पैसे देने उसके बजाय आप सलवात भेजें और उसका सवाब भी हासिल करें और काम भी आपका बज़ाहिर मुफ्त में हो जाए। और इस सिलसिले में उन्होंने कहा कि जंग के दौरान भी वो जब महाज पे हुआ करते थे उनके इस सिलसिले में बहुत सारे काम और कारनामे हुआ करते थे, मिसाल के तौर पर उन्होंने यही काम वहाँ के लिए शुरू किया था, और साथ में उन्होंने जैसे मरहम पट्टी का काम भी उन्होंने साथ ही में शुरू कर दिया था, क्योंकि एक वहाँ पर एक किसी का पैर टूट गया तो उन्होंने पैर भी उनका ठीक कर दिया। तो इस सिलसिले में यही कहा जाता है कि आदमी अपनी अकीदत को किस तरह से दिखाता है और किस हद तक कामयाब रह सकता है वो पूरा पूरा आप ही के ऊपर मुनहसर है, आपकी फ़िक्र के ऊपर और आपके अकीदत पर। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, आप मुलाहिज़ा फरमा रहे हैं प्रोग्राम सुबह ज़िंदगी, और दो जो दूसरी चीज़ मैंने आपकी खिदमत में अर्ज़ किया था कि आपकी खिदमत में पेश करूँगा वो इस हवाले से होगी कि खाना पीना जो होता है मुहर्रम के दौरान यकीनन उसमें हम लोगों को बहुत ज़्यादा ख्याल रखना होता है, और ख़ुसूसन अगर हम लोगों की तरफ से कोई न्याज का इंतज़ाम है, किसी नज़र हम लोगों ने की हुई है और बड़े पैमाने पर खुसूसन हम लोग खाने की तैयारी कर रहे हैं, उसमें हम लोगों को बहुत ज़्यादा ख्याल रखना चाहिए। तेहरान यूनिवर्सिटी के मेडिकल साइंस के रुकन और जो डॉक्टर मोहम्मद रज़ा वफा जो ग़िज़ाइयत के उमूर के माहिर हैं, उन्होंने एक कई नुकात इस सिलसिले में कहे हैं। एक तो सबसे अहम चीज़ उन्होंने कहा है कि सबसे पहले जो आपको करनी होगी वो ये है कि आपका यानी साफ़ सुथरे आप ख़ुद हों, यानी हाथ आपका कम से कम पूरे तौर से धुलाओ, अगर मुमकिन हो आपके लिए तो हाथ में आप ज़रूर एक कोई दस्ताना पहन लें ताकि वो मुख्तलिफ किस्म के जर्म्स जो हैं वो खाने में दाखिल ना हो जाएँ, और फिर हर थोड़ी देर के बाद अपना हाथ धोना जारी रखें। उन्होंने ये भी कहा है कि जो खाने आप तैयार कर रहे हैं उसमें आप ख्याल रखें कि किस तरह से आप उसको बना रहे हैं, उसमें नमक की मकदार, तेल की मकदार, और इसी तरह अगर कोई मीठी चीज़ आप पेश कर रहे हैं तो उसमें शक्कर की मकदार मुनासिब हो, ज़्यादा ना हो, लोगों की सेहत का ख्याल रखें। काम यकीनन बहुत तेज़ी से होना चाहिए इस दौरान, लेकिन जो उसमें मुश्किल पेश आ जाती है वो यही होता है फिर क्वालिटी उसमें नहीं रह जाती बल्कि मकदार उसकी ज़्यादा हो जाती है। तो इस सिलसिले में उन्होंने कहा बहुत ज़्यादा इसका ख्याल रखें। और आखिरी नुकता हमारे साथी बता रहे हैं कि बहुत जल्दी हम लोगों को चलना है डॉक्टर साहिबा के पास, कि खाना जिस बर्तनों में आप दे रहे हैं कोशिश करें प्लास्टिक के बर्तनों में गर्म खाना न दें, ہیں، بلکہ بعض کہہ سکتے ہیں کہ مختلف جو پودوں سے تیار شدہ یعنی ان کے مختلف جو ایکسٹریکٹس ہوتے ہیں اس سے جو تیار کیے جاتے ہیں برتن، کوشش کریں اس کو استعمال کریں گرم کھانوں کے لیے، یا مختلف پلیٹس کو، اور ان پلیٹس کو بھی اگر استعمال کریں صحیح طور سے دھوئیں، تاکہ آپ کو یقیناً ثواب تو ملے گا، زیادہ ثواب اس ذریعے آپ کو مل جائے گا۔ چلتے ہیں خرم کے پاس۔
بالکل، بہت شکریہ حسن، خیال رکھنا چاہیے ان چیزوں کا۔ ڈاکٹر صاحب، ٹائم محدود ہے،
علامت کو میں نے بتایا، تشخیص یہ ہوگی کہ مریض پھر ڈاکٹر کے پاس چلا جاتا ہے، وہاں پہ یہ ہوتا ہے خاص طور پر ہم نے وہ بلڈ ٹیسٹ لینے کے لیے ضرورت ہوتی ہے، وہ ہم جگر کے جو فنکشن ٹیسٹ ہوتی ہے وہ ہم کرواتے ہیں کہ وہ ڈاکٹر صاحب اور لیبارٹری کی طرف جانا ہے۔ پھر اس کے بعد یہ ہوگا کہ مریض کو ایک علامات جو محسوس ہوتی ہے کہ پیشاب میں مشکل ہوتے ہیں، پھر اس میں کڈنی کو بھی یعنی وہ گردوں کو بھی تکلیف ہو جاتے ہیں، درد، یہ پھر یہ سب سے اہم بات یہ ہے کہ اس کا جو علاج ہوتی ہے لمبے دورانے میں، اگر وہ اس طرح کا ہم نے کہا اس کو فرق فرق ٹائپ ہوتی ہے اس کے وائرس، اگر ایک چار کے وہ وائرس ہو پھر اس کو تقریباً 24 ویکس
جی
یعنی کہ 2 سال تک، 6 ماہ تک
جی،
6 ماہ تک اس کا علاج ہے،
6 ماہ تک
وہ علاج ہے۔ وہ پھر بعد میں یہ ہوگیا کہ اگر بہت لمبا عرصے میں ہو جائیں پھر مسوروں کمزور ہو جاتے، بلیڈنگ
یعنی ہو جاتے،
پھر وہ نیل برنے جیسے میں ہو جاتے ہیں، پھر الٹیاں خون میں یا اندھیریوں میں اس طرح کو مسئلہ ہوتا ہے، یہ ایک خاص طور پر لمبا عرصے میں، اور فیملی جو ہوتی ہے ان کے یہ کیئر کرے کہ وہ مریض کے چیزوں کا اگر ہاتھ لگانے گلوز استعمال کریں، دستانے استعمال کریں۔
بہت شکریہ ڈاکٹر صاحب، بہت بہت شکریہ، بہت مفید آپ کے ساتھ گفتگو رہی۔ وقت معاف کیجیے گا، محدود ہوتا ہے ہمارا پروگرام ہمیشہ، لیکن آپ نے پھر بھی جو ہے بہرحال پوری بات جو ہے ہیپیٹائٹس سی کی بتا دی۔ انشاءاللہ اگلے پروگراموں میں بھی اس بحث کو آگے چلائیں گے۔ بہت شکریہ، آپ تشریف لائیں۔
جی ہاں، ہمارے ساتھی کوشش کر رہے ہیں ویسے کہ ٹائم اس کا بڑھایا جائے، لیکن ابھی فوری طور پر کوئی وعدہ ہم لوگ نہیں دے سکتے۔ بہت بہت شکریہ ڈاکٹر صاحبہ۔ اس وقت ہمارا رابطہ ہو گیا ہے مولانا علی عباس خان صاحب سے، اور قم سے وہ ہمیں جوائن کیا ہے انہوں نے، اور ہم لوگ گفتگو کریں گے محرم کے ہی حوالے سے ان سے، اور خصوصاً جو ہم لوگ کا ہفتے کا موضوع ہے ناظرین، یعنی آزادی اور حریت۔ حریت پسندی یقیناً ایک بہت ہی اہم موضوع ہے، اور اس کا ویسے شروع جو اگر آپ دیکھیں تو ہر یعنی ہر نبی نے کوشش کی، ہر رسول نے کوشش کی اس سلسلے میں بھرپور طریقے سے کام کرے، لیکن فخر انبیاء یعنی امام حسین علیہ السلام نے اس کو اپنے عروج تک پہنچا دیا۔ تو میں آپ کی خدمت میں سلام عرض کرتا ہوں مولانا صاحب، اور اس کے بارے میں آپ اپنا کہہ سکتے ہیں نظریہ پیش کریں۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
جی مولانا صاحب، گفتگو جیسا کہ آپ کی خدمت میں عرض کیا ہے کہ حریت پسندی کے حوالے سے ہو رہی ہے، اس کے سب سے بڑے کہہ سکتے ہیں کہ سب سے بڑا نمونہ امام حسین علیہ السلام کا کام یوم عاشورہ میں تھا، اس سلسلے میں آپ کا کیا تجزیہ ہے؟
جی، امام حسین علیہ السلام نے انسان کو آزادی دلانے کے لیے، اس کی سوچ کو آزادی دلانے کے لیے ہر وہ قدم اٹھایا کہ کائنات میں کوئی دوسرا انسان اس قدم کو نہیں اٹھا سکتا۔ اگر آپ دیکھیں تو امام حسین علیہ السلام نے انسان کی سوچ کو آزاد بنانے کے لیے وہ قدم اٹھایا ہے کہ کائنات میں اس کی مثال نظر نہیں آتی ہے، اور یہ انسان کو بتایا ہے کہ انسان اپنی سوچ کو آزاد بنانے کے لیے، اپنے دین کو صحیح سے انتخاب کرنے کے لیے ہر وہ صحیح قدم اٹھائے کہ جو اس کے لیے ضروری ہے۔ اور اس کی مثال آپ کو کربلا میں بہت اچھی اچھی نظر آئے گی، ایک بہترین مثال اس کی آپ کو جناب حضور علیہ السلام نظر آئیں گے
جی،
کہ وہ کتنی آزادی سے آ کے اپنے راستے پہ آ کے انتخاب کرتے ہیں، اور دنیا کو یہ بتاتے ہیں کہ جب اس کے سامنے دو راستے ہوں، ایک حق کا راستہ ہو اور ایک باطل کا راستہ ہو، تو وہ آزادی کے ساتھ آ کے حق کے راستے کو چنے۔
جی مولانا صاحب، اس سلسلے میں میں ایک جو چیز پوچھنا چاہوں گا، وہ جیسا کہ آپ نے حضرت حر علیہ السلام کے بارے میں آپ نے بتایا کہ حضرت حر نے کیسے اپنا راستہ چنا، اور یقیناً ناظرین بھی جانتے ہوں گے کہ آخری لمحے تک وہ ایک خاص ایک کہہ سکتے تردد میں تھے کہ کس طرف رہیں، اور پھر انہوں نے ایک صحیح راستہ چنا۔ ہم لوگ اس تردد کے مرحلے سے کیسے نکل سکتے ہیں؟
جی دیکھیے، ہمیشہ انسان کے اندر دو چیزوں میں آپس میں لڑائی ہوتی ہے، ایک ہے انسان کی عقل اور دوسری ہے انسان کی خواہشات۔ عقل اور خواہشات کی لڑائی میں اگر انسان نے آ کے اپنی عقل کو کامیاب کر دیا اور اختیار اس کے ہاتھ میں دے دیا اور اپنی خواہشات کو دبا لیا تو یہ کامیابی حاصل ہو جاتی ہے. لیکن اگر خواہشات کو اس نے آ کے حاکم کر دیا اور عقل کو دبا دیا تو یہ کامیابی حاصل نہیں ہو سکتی.
بالکل,
کیونکہ انسان کی خواہشات ہمیشہ اس شیطانی خواہشات ہیں, نفس کی خواہشات ہیں, اس کو غلط راستے کے اوپر لے جاتی ہیں. لیکن عقل بار بار اس کو آ کے بتاتی ہے, سمجھاتی ہے کہ دیکھو کون سا راستہ صحیح ہے, تمہیں کدھر جانا ہے. اب اگر انسان آزادی کے ساتھ آتا ہے, حریت کے ساتھ آتا ہے, عقل کے راستے کے اوپر عمل کرتا ہے اور اس راستے کو چنتا ہے کہ جو حق کا راستہ ہے, تو یہاں پر انسان کو کامیابی حاصل ہو سکتی ہے. جیسے آپ نے دیکھا ہوگا, جیسے ماحول میں آ کے انسان جو ہے وہ کسی رنگ میں ڈھلنے لگتا ہے, اس کے جذبات جو ہے وہ اجاگر ہونے لگتے ہیں, لیکن عقل اس کو بار بار روکتی رہتی کہ دیکھو یہاں پر یہ کام نہیں کرنا ہے, تمہیں اس راستے کے اوپر نہیں چلنا ہے, تمہیں یہ بات نہیں بولنا ہے, تمہیں یہ قدم نہیں اٹھانا ہے. تو اگر اس نے آ کے اس عقل کے فیصلے کو مان لیا تو یہاں پر اس کامیابی اس کو مل جاتی ہے. جیسے ٹکراؤ ہوتا ہے انسان کے دل میں کہ مجھے یہ دین قبول کرنا ہے, یہ بات ماننا ہے, مجھے مثلا اپنے اجداد کی بات کے اوپر عمل کرنا ہے, جو حق کی بات ہے اس کے اوپر عمل کرنا ہے. آپ کو قرآن میں بھی ملے گا کہ جو مکے میں جو لوگ رہتے تھے اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے سامنے تھے, وہاں کے یہی کہتے تھے کہ بھائی ہم تو اسی بات کو مانتے ہیں جو ہمارے پرکھوں نے کہی ہے
جی,
لیکن ادھر سے حضرت آ کے دعوت دیتے کہ لیکن میں جو تم سے بات کہہ رہا ہوں وہ عقل کے مطابق ہے, وہ برہان کے مطابق ہے, وہ حق کے مطابق ہے. تو اب اگر آ کے یہاں پہ اپنی خواہشات کو ترک کر کے آ کے عقل کی بات کو مان لیتے تھے تو حق کے اوپر آ کے گامزن ہو جاتے تھے اور حق کی بات کے اوپر عمل پیرا ہو جاتے تھے. تو آپ پوری تاریخ میں یہی دیکھیں گے, ان دو چیزوں میں لڑائی ہوتی رہتی ہے. سورہ جو قرآن کا آخری سورہ ہے, سورہ مبارک ناس کے اندر
جی
خداوند تعالی نے اس بات کی طرف اشارہ کیا ہے, شیطان کا کام ہے یوسوس فی صدور الناس, انسان کے سینے میں آ کے وسوسہ کرتا ہے, اس کی خواہشات کو بھڑکاتا ہے. دوسری طرف سے خداوند تعالی نے انسان کی رہبری کے لیے امام صادق علیہ الصلوۃ والسلام فرماتے ہیں ایک درونی پیغمبر اس کو عطا کیا ہے, جس درونی پیغمبر کا نام ہے عقل. اب جب ان دونوں میں آ کے آپس میں جنگ ہوتی ہے تو دیکھنا یہ ہے کہ انسان کس کو کامیاب کرتا ہے. اگر عقل کو اس نے کامیاب کر دیا, عقل کو لا کے جو حاکمیت دے دی اور حکومت عقل کی حکومت ہو گئی, تو یہاں پر انسان کامیاب ہو جاتا ہے اپنی خواہشات نفسانی کے اوپر.
مولانا صاحب, اس سلسلے میں کئی سوالات ہمارے ذہن میں آئے لیکن افسوس کے ساتھ ابھی ہم لوگوں کے پاس وقت نہیں ہے اور 7:15 ہو رہے ہیں, تھوڑی دیر میں ہم لوگوں کا پروگرام ختم ہو جائے گا. تو انشاءاللہ اگلے پروگراموں میں اس سلسلے میں آپ سے ضرور گفتگو کرنا چاہیں گے. تو آج ہمیں اجازت دیجیے, آپ کی خدمت سے ہم اجازت چاہتے ہیں مولانا صاحب. اور ناظرین, یہ ہم آپ کو بتاتے چلیں کہ کل کے موضوع کے حوالے سے
کل کا موضوع جو ہے ڈاکٹر زینب مہدی ہمارے ساتھ انشاءاللہ ہوں گی اسٹوڈیو میں, اور وہ جیسے کہ بات کرتی ہیں حادثات وغیرہ کے بارے میں, تو اس میں وہ آنکھوں کے بارے میں بات کریں گی کہ آنکھوں کیسے حفاظت کرنی ہوتی ہے, کوئی چیز اس میں آنکھوں میں چلی جائے اس ٹائم پہ کیا کرنا ہے. تو اس سلسلے میں ہماری انشاءاللہ بات ہوگی.
انشاءاللہ ضرور ہم لوگوں کا پروگرام کل بھی دیکھیے گا, لیکن ابھی چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں. امام حسین علیہ السلام کی جو تحریک تھی اس میں بہت مختلف قسم کے لوگ وہاں پر موجود تھے, کربلا میں اکٹھا ہوئے. جیسا کہ آپ کی خدمت میں اس سے پہلے بھی میں نے عرض کیا کہ اس میں تاجر بھی تھے, معمولی لوگ بھی تھے, غلام بھی تھے, اور اس کے علاوہ یعنی غلام ابو ذر غفاری اور خود امام حسین علیہ السلام کے غلام اور بہت سارے دیگر لوگوں کا اس سلسلے میں نام ملتا ہے جن لوگوں نے بھرپور عقیدت سے کام کیا, یعنی فکری سطح سب کی ایک ہو گئی. امام حسین علیہ السلام بھی یقیناً ہم لوگوں سے یہی چاہتے ہیں کہ اتنی اونچی ہو جائے ہم لوگوں کی فکر, اور اس میں کوئی فرق نہیں ہے کوئی ڈاکٹر ہو, کوئی انجینئر ہو یا کوئی معمولی شخص ہو, اس سلسلے میں کوئی فرق نہیں.
بالکل, سوچ عقل تو اللہ تعالیٰ نے ہم سب کو دی ہے, اس کا استعمال کرنا ہوتا ہے. وہ بے شک ایک کھیتی کی باڑی کرنے والا ایک ان پڑھ انسان کیوں نہ ہو, بے شک کوئی ایک سائنٹسٹ کیوں نہ ہو, عقل کا استعمال تو ہوتا ہے. اور ایک اور جو چیز میرے ذہن میں بھی حسن آ گئی وہ یہ تھی کہ میرے خیال میں ہمارا ٹائم جو ہے وہ ختم ہو گیا ہے.
اس سلسلے میں ناظرین انشاءاللہ کل اس ہفتے آپ سے گفتگو رہے گی حریت پسندی کے حوالے سے, اور خرم بھائی کا جو کی جو بات رہے گی انشاءاللہ کل آپ کو بتا دیں گے. اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے.
خدا حافظ.